بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58ویں اور 59ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو۔ نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ وادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
یہ ریڈیو تہران کے ہندی سیوا ہے۔ شروتاؤں، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا پرسارن آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ شروتاؤں، آج منگلوار ہے، تیر کی 28 جولائی کی 19 اور ذی‌الحجۃ کی بھی 19 تاریخ۔ اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپریکھا نوٹ کر لیجیے۔ سب سے پہلے آپ انتراشٹریہ سماچار سنیں گے، جس کے بعد کاریکرم راجنیتک چرچا آپ کی سیوا میں پرستت کیا جائے گا۔ راجنیتک چرچا کے بعد آپ سنیں گے کاریکرم جیوک یدھ کا خطرہ، اور پھر اس کے بعد سبھا کا انتم کاریکرم قرآنی قصے آپ کی سیوا میں پرستت کیا جائے گا۔ تو شروتو، یہ ہے اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپریکھا۔ اب سے کچھ کھنوں بعد آپ سنیں گے انتراشٹریہ سماچار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ لیجیے شروتاؤں، اب مریم مہردادی اور احمد عباس سے سنیے وشو سماچار۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیا سماچاروں کا سارانش۔ اسلامی کرانتی کے نیتا نے ترک راشٹرپتی سے ملاقات میں کہا کہ اتری سیریا پر حملہ ترکی، سیریا اور کورے علاقے کے نقصان میں ہوگا، جبکہ اسے آتنکیوں کو فائدہ ملے گا۔ ایران کے راشٹرپتی نے کہا کہ ایران اور ترکی کے بیچ ویاپار کو 30 ارب ڈالر سالانہ کی سطح پر پہنچانا ہے۔ بھارت نے ایک ورشٹھ پولیس ادھیکاری کی بے رحمی سے ہتیا کر دی گئی۔ بنگلہ دیش میں سامپردائک ہنسا کی گھٹنا کے بعد گرفتاریاں ہوئیں، اور راجدھانی ڈھاکہ میں سبھی سمودایوں کے لوگوں نے ایک ساتھ پردرشن کر اس ہنسا کی نندا کی۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے دورے پر آئے ترک راشٹرپتی رجب طیب اردوغان نے سپریم لیڈر آیت اللہ العظمیٰ خامنئی سے ملاقات کی۔ آیت اللہ العظمیٰ خامنئی نے منگلوار کو ہونے والی اس ملاقات میں، جس میں ترک راشٹرپتی کے ساتھ آیا ششٹ منڈل بھی موجود تھا، دونوں ملکوں کے بیچ ویاپارک سہیوگ کو خاص طور پر بڑھانے پر تاکید کی اور زائنی شاسن کو اسلامی ملکوں کے بیچ پھوٹ اور وواد کی جڑ بتایا۔ اسی طرح انہوں نے اس بات پر بل دیتے ہوئے کہ اتگرہن کاری زائنی شاسن فلسطینیوں کی پربھاوی پرگتی کو نہیں روک پائے گا، سیریا کے معاملے میں کہا کہ سیریا کی سمپربھوتا کا سمان بہت اہم ہے، اور اتری سیریا میں کسی بھی طرح کا فوجی حملہ ترکی، سیریا سہت پورے کھیتر کے نقصان اور آتنکوادیوں کے فائدے میں ہوگا۔ اسلامی کرانتی کے سپریم لیڈر نے اس ملاقات میں ایران ترکی کی موجودہ گنجائش کی تلنا میں دونوں ملکوں کے بیچ آرتھک سہیوگ اور لین دین کی سطح کو بہت کم بتاتے ہوئے کہا کہ اس معاملے کو راشٹرپتیوں کے بیچ بات چیت میں حل ہو جانا چاہیے۔ اسلامی انقلاب کے نیتا کا کہنا تھا کہ اسلامی جگت کی عزت و ویبھو کا دار و مدار بے بنیاد مت بھیدوں کو نظر انداز کرنے اور پھوٹ ڈالنے والی نیتیوں کے مقابلے میں ہوشیاری پر نربھر ہے۔ انہوں نے کہا کہ کھیتر میں دشمنی و پھوٹ کی بڑی وجہ زائنی شاسن ہے، جس کا امریکہ سمرتھن کرتا ہے۔ آیت اللہ العظمیٰ خامنئی نے فلسطین کو اسلامی جگت کا سب سے اہم مدعا بتایا۔
उन्होंने अमरीका और ज़ायन शासन पर भरोसा न करने पर बल देते हुए कहा कि आज न तो ज़ायन शासन अमरीका और न ही कोई और फिलिस्तीनियों के बढ़ते कदम को रोक नहीं पाएगा। आयतुल्लाह रज़मा खामेनी ने सीरिया की संप्रभुता को बहुत अहम विषय बताते हुए उत्तरी सीरिया पर हमले की अटकलों का हवाला दिया और बल देकर कहा कि ये कदम निश्चित तौर पर सीरिया के लिए भी, तुर्की के लिए भी और क्षेत्र के लिए भी नुकसानदेह होगा और इसे सीरियाई सरकार की ओर से अपेक्षित राजनीतिक कार्यक्रम पर अमल कर पाना असंभव हो जाएगा। इस्लामिक क्रांति के सुप्रीम लीडर ने तुर्क राष्ट्रपति की तरफ से आतंकवादी गुटों के खिलाफ संघर्ष में ईरान से सहयोग की दरखास्त के जवाब में कहा, हम आतंकवाद के खिलाफ संघर्ष में निश्चित तौर पर आपके साथ सहयोग करेंगे। उन्होंने इस बात पर बल देते हुए कि तुर्की और उसकी सरहदों की सुरक्षा को हम अपनी सीमाओं की सुरक्षा समझते हैं, अर्दोगान को खिताब करते हुए कहा, आप भी सीरिया की सुरक्षा को अपनी सुरक्षा समझें। सीरिया के मसले को बातचीत के जरिए हल करना चाहिए। आयतुल्लाह नज़मा खामेनी ने करबाह के अजरबैजान में वापस आने पर खुशी का इजहार करते हुए कहा, अगर ईरान आर्मेनिया की सरहद को बंद करने पर आधारित कोई योजना होगी तो ईरान इसका विरोध करेगा, क्योंकि ये सरहद कई हजार साल से संपर्क का रास्ता है। इस मुलाकात में, जिसमें ईरानी राष्ट्रपति सैयद इब्राहिम रईसी भी मौजूद थे, तुर्क राष्ट्रपति रजब तैयब अर्दोगान ने ईद उल अजहा और ईद गदीर की मुबारकबाद पेश की और इस्लामी जगत के बीच एकता तथा ईरान तुर्की के बीच समरसता बढ़ाने पर जोर दिया। उन्होंने कहा कि तुर्की कभी भी ईरान के साथ अन्याय पर खामोश नहीं रहा और ईरान तुर्की के बीच सभी मैदानों में भाईचारे को बढ़ावा देना चाहिए।
इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने अपने तुर्क समकक्ष रजब तैयब अर्दोगान के साथ संयुक्त संवाददाता सम्मेलन में कहा कि दोनों सालाना व्यापारिक लेनदेन के स्तरों को 30 अरब डॉलर तक ले जा सकते हैं, जो मौजूदा सतह की 3 गुना है। सैयद इब्राहिम रईसी ने कहा कि यकीनन तुर्क राष्ट्रपति का ये दौरान आपसी संबंधों में नया मोड़ साबित होगा। आर्थिक और व्यापारिक क्षेत्रों में सहयोग बढ़ाने के विषय में बहुत अहम बातचीत हुई है। उन्होंने कहा कि दोनों के बीच संयुक्त औद्योगिक सिटी का निर्माण किया जाएगा और इस परियोजना पर दोनों देश मिलकर काम करेंगे और कंपनियों की सक्रिय भागीदारी से साइंस एंड टेक्नोलॉजी पार्क बनाए जाएंगे। राष्ट्रपति रईसी ने कहा कि दोनों देशों के बीच सहमति हुई है कि गैस की ट्रांजिट बड़े पैमाने पर अंजाम दी जाएगी। उनका कहना था कि दोनों देशों के बीच इंटेलिजेंस और आतंकवाद की रोकथाम के मैदान में भी सहयोग पर जोर दिया गया है। इस अवसर पर तुर्क राष्ट्रपति ने रजब तैयब अर्दोगान ने कहा कि प्यारे भाई जनाब रईसी के साथ बहुत अच्छी मीटिंग हुई, जिसके बाद ईरान तुर्की सहयोग परिषद की बैठक हुई और इसके नतीजे में दोनों देशों के संबंधों में उछाल आएगा।
ईरान की नेशनल ऑयल कंपनी के कार्यकारी अधिकारी ने ईरान के पेट्रोलियम उद्योग के इतिहास का सबसे बड़ा सौदा रूस की गाज़प्रोम कंपनी से किया है, जिसके आधार पर रूस दसियों अरब डॉलर ईरान के तेल व गैस फील्ड्स में निवेश करेगा। मोहसिन खुजस्ते ने ऐतिहासिक डील पर हस्ताक्षर समारोह के अवसर पर पत्रकारों से बातचीत में कहा कि ये ईरान के पेट्रोलियम उद्योग के इतिहास में सबसे बड़ा विदेशी पूंजी निवेश का समझौता है। उन्होंने बताया कि रूस की गाज़प्रोम कंपनी कीश गैस फील्ड और उत्तरी पार्स गैस फील्ड में 10 अरब डॉलर का निवेश करेगी और इन दोनों फील्ड्स को विकसित करने के बाद गैस के उत्पादन में रोजाना 10 करोड़ घन मीटर की वृद्धि होगी। खुजस्ते ने आगे बताया कि डील के अनुसार गाज़प्रोम ईरान के 6 ऑयल फील्ड्स को भी डेवलप करेगी, जबकि एक अन्य बड़े प्रोजेक्ट पर गाज़प्रोम की तरफ से 15 अरब डॉलर का निवेश किया जाएगा।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्ला यानी यूरोपीय संघ के विदेश नीति प्रभारी जोसेफ बोरेल से टेलीफोनी वार्ता में कहा कि व्हाइट हाउस बेतुकी मांगों और संदेहों से पीछा छुड़ाए और यथार्थवादी बनकर समाधान और परमाणु समझौते के लिए कदम बढ़ाए। अमीर अब्दुल्लायन ने सोमवार की शाम इस टेलीफोनी वार्ता में परमाणु मसले में पाबंदियों को हटाने संबंधी बातचीत की ताजा स्थिति का जायजा लिया, साथ ही कुछ क्षेत्रीय व अंतर्राष्ट्रीय विषयों पर चर्चा की। विदेश मंत्री ने कहा कि एक अच्छे मजबूत और टिकाऊ समझौते के लिए इस्लामी गणराज्य ईरान को ठोस इरादे में किसी तरह के शक की गुंजाइश नहीं है।
फिलिस्तीन की स्वशासित सरकार ने अमेरिका से मांग की है कि वह इसराइल पर इस बात के लिए दबाव बनाए कि वह अवैध कॉलोनियों का निर्माण रोक दे। फिलिस्तीनी क्षेत्रों की भौगोलिक स्थिति को बदलने के उद्देश्य से ज़ायोनी शासन फिलिस्तीनी क्षेत्रों में कॉलोनियों के निर्माण कर रहा है, जहां पर ज़ायोनियों को वापस लाकर बसाया जाता है।
भारत के हरियाणा में वरिष्ठ पुलिस अधिकारी की बेरहमी से हत्या के बाद एक आरोपी गिरफ्तार किया गया है। मीडिया के अनुसार हरियाणा पुलिस ने कहा है कि मेवात के पास एक गांव के पास तावड़ू के डिप्टी सुपरिटेंडेंट ऑफ पुलिस सुरेंद्र सिंह बिश्नोई पर डंपर चढ़ाकर उनकी हत्या कर दी गई है। घटना गुरुग्राम से सटे नूह जिले के तावड़ू थाना क्षेत्र के गाँव पचगांव ही है। पचगांव की है। डीएसपी सुरेंद्र सिंह बिश्नोई गांव से सटी अरावली पहाड़ पर अवैध रूप से खनन किए जाने की सूचना मिली थी, जिसके बाद सुरेंद्र सिंह मंगलवार को दिन में 11:50 को दो पुलिसकर्मी, एक ड्राइवर और एक गनमैन के साथ वहां गए। मीडिया रिपोर्टर्स के अनुसार सुरेंद्र सिंह डंपर ड्राइवर के दस्तावेजों की जांच कर रहे थे। पुलिस ने इस मामले में एक अभियुक्त को गिरफ्तार किया है।
बांग्लादेश के नडाइल जिले में फेसबुक पर धार्मिक अवमानना की पोस्ट डालने के मामले में सांप्रदायिक हिंसा भड़क उठी। मीडिया के अनुसार लोहागढ़ उपजिला के एक गांव में अल्पसंख्यक संप्रदाय के घरों और उपासना स्थल पर हमले और आगजनी की सूचनाएं मिली, जिससे 5 संदिग्ध अभियुक्तों को गिरफ्तार किया गया है। जिम्मेदार हस्तियों ने इस तनाव की निंदा की है और इस तरह की घटनाओं को कठोरता से कंट्रोल करने पर जोर दिया है। नडाइल के अवामी लीग सांसद और बांग्लादेश की राष्ट्रीय टीम के पूर्व क्रिकेटर मशरफे बिन मुर्तजा ने कहा कि सनातन धर्मावलंबियों पर हमले से इसी संप्रदाय के लिए ही नहीं बल्कि मेरे लिए भी मुश्किलें पैदा हो गई। स्थानीय यूनियन परिषद के एक पूर्व सदस्य ब्यूटी रानी मंडल ने बताया कि गांव में मुसलमानों के करीब 15 घर हैं, लेकिन 110 हिंदू परिवार वहां रहते हैं। उनका कहना है कि हिंदू मुस्लिम समुदाय के लोग कई पीढ़ियों से गांव में रह रहे हैं, लेकिन पहली बार उन पर इस तरह का हमला हुआ।
पाकिस्तान के पंजाब प्रांत में हुए उपचुनाव में तहरीक इंसाफ ने नवाज शरीफ पार्टी PMLN को बुरी तरह से पराजित किया है। पंजाब असेंबली की 20 सीटों पर हुए उपचुनाव में पाकिस्तान के पूर्व प्रधानमंत्री इमरान खान की पार्टी तहरीक इंसाफ को 15 सीटें मिली हैं। इस चुनाव में सत्तारूढ़ PMLN को मात्र 4 सीटें ही मिली, एक सीट निर्दलीय उम्मीदवार के हाथ लगी।
यूरोप में भीषण गर्मी पड़ रही है, जिसके चलते जंगलों में आग लग गई और उसे काबू करना मुश्किल हो रहा है। गर्मी का यह हाल है कि ब्रिटेन में तापमान 40 डिग्री के ऊपर चला गया है, जो एक रिकॉर्ड है। मंगलवार को तापमान और भी बढ़ने की भविष्यवाणी की गई है। ब्रिटेन में गर्मी के कारण सफर, कामकाज और स्कूल सब प्रभावित हुए हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। ईद गदीर के मौके पर नजफ अशरफ में मनाए गए जश्न पर पेश है एक रिपोर्ट रविश जैदी की जबानी।
ईद गदीर के शुभ अवसर पर अली अली मौला के नारों के साथ हजरत अली अलैहिस्सलाम के चाहने वालों ने दुनिया का सबसे बड़ा केक बनाकर पवित्र नगर नजफ में मौजूद इमाम अली के श्रद्धालुओं के मुंह को मीठा कर दिया। केक बनाने वाले ईरानी कारीगरों की टीम के एक सदस्य का कहना है कि मैंने अब तक की अपनी उम्र के हर क्षण अली अली कहा है, हर खुशी और हर गम में अली अली कहा है, हमने अपनी पूरी उम्र अली अली कहा है और अंतिम सांस तक अली अली कहता रहूंगा। 20 टन का ये केक 1443 मीटर लंबा है। इस केक को विलायत प्रेमियों के प्रयासों से ईरान में बनाया गया था और इराक के पवित्र नगर नजफ में हजरत अली अलैहिस्सलाम के रोजे में स्थित हजरत जहरा सलामुल्लाह अलैहा के प्रांगण में सजाया गया اور وترت کیا گیا۔
توفیق اینو پیدا کردیم
کہ کیک بنانے والی ٹیم کی ایک مہیلا سدس کا کہنا ہے کہ ہمیں اس بات کا اوسر ملا کہ ایران کے ساوے شہر کے پرسید 15 کیک بنانے والوں کے ساتھ مل کر عید غدیر کی مہان گھٹنا کے اب تک جتنے سال گزرے ہیں اتنا لمبا اور 20 ٹن وزنی کیک بنا سکیں۔
چار حرم امیران مومنیس۔
کیک بنانے والی ٹیم کے ایک انگ سدس کا کہنا ہے کہ امام علی علیہ السلام کے روزے میں استھت حضرت فاطمہ زہرا کے نام کے پرانگڑ میں ہم نے ایسا کیک بنایا ہے کہ جس پر غدیر سے سمبندھت ساری مکھ حدیثوں کو بھی لکھا گیا ہے۔ ایرانی کاریگروں دوارا عید غدیر کے شبھ موقع پر انجام دیے گئے اس کار کا عراقی جنتا نے دل کھول کر سواگت کیا ہے اور جم کر تعریف بھی ہو رہی ہے، کیونکہ یہ انوبھو جتنا خوبصورت تھا اتنا ہی میٹھا بھی۔
من کنت مولاہ فہذا علی مولاہ۔
پوتر نگر نجف میں تیار کیے گئے دنیا کے سب سے بڑے کیک کی ایک وشیشتا یہ ہے کہ پوری طرح غدیر کی حدیث کو مد نظر رکھ کر اس کیک کو سجایا گیا ہے۔ پوتر نگر نجف میں استھت امام علی علیہ السلام کے روزے میں موجود حضرت زہرا سلام اللہ علیہ کے پرانگڑ سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
پاکستان کے پنجاب پرانت میں عمران خان کی پارٹی کی شاندار جیت کا جائزہ لے رہے ہیں قائم رضوی۔
پاکستان کے پنجاب پرانت میں ہوئے اپ چناؤں میں تحریک انصاف نے نواز شریف کی پارٹی کو بری طرح سے پراجت کر دیا ہے۔ پنجاب اسمبلی کی 20 سیٹوں پر ہوئے اپ چناؤ میں پاکستان کے پورو پردھان منتری عمران خان کی پارٹی تحریک انصاف کو 15 سیٹیں ملی ہیں۔ اس چناؤ میں ستارڑ پی ایم ایل این کو ماتر 4 سیٹیں ہی مل پائیں، ایک نردلیہ امیدوار کو بھی 1 سیٹ ملی ہے۔ پنجاب میں کافی پربھاؤ رکھنے والے نواز شریف کی پارٹی کو اپ چناؤ میں ملی اتنی بڑی ہار کے بعد اب پاکستان کے اس پرانت میں عمران خان کی پارٹی کے ستا میں آنے کا راستہ پناہ صاف ہوتا دکھائی دے رہا ہے۔ تحریک انصاف کی اس وجہ سے یہ پتہ چلتا ہے کہ پنجاب میں شریف بندھوؤں کی پکڑ کمزور ہوتی جا رہی ہے۔ راجنیتک جانکاروں کا کہنا ہے کہ اس چناوی سنگھرش سے یہ ثابت ہو گیا ہے کہ لوک پریتا کی لڑائی میں عمران خان شریف پریوار کو کڑی ٹکر دے رہے ہیں، کیونکہ شریف پریوار کا سمبند پنجاب سے ہے اور وہاں پر ان کو لجا جنک پراجے کا منہ دیکھنا پڑا ہے۔ یہ وشے شریف پریوار کی راجنیتک یوگیتا کو بھی درشاتا ہے۔ پنجاب میں ملی وجے کے بعد عمران خان نے کہا ہے کہ دیش کو راجنیتک استھرتا سے مکت کرانے کا ایک ماتر راستہ یہ ہے کہ نشپکش عام چناؤ آیوجت کروائے جائیں۔ انہوں نے پارٹی کے کاریکرتاؤں کو سمبودھت کرتے ہوئے ان کے پریاسوں کی سراہنا کی۔ عمران خان نے کہا کہ پنجاب کے متداتاؤں نے نہ کیول پی ایم ایل این کے امیدواروں کو ہرایا بلکہ انہوں نے راج کی پوری مشینری کو ہی پراجت کر دیا۔ عمران خان کو اپریل 2022 میں پردھان منتری پد سے ہٹا دیا گیا تھا۔ پاکستان کی سنسد میں وشواس مت ہارنے کے بعد عمران خان نے ٹویٹ کر کے کہا تھا کہ اب کیول ایک وشوسنیہ سوتنتر چناؤ ہی دیش کو سرکشت بنا سکتا ہے۔ پنجاب میں تحریک انصاف پارٹی کی شاندار وجے کے بعد یہ سمبھاونا بڑھ گئی ہے کہ پاکستان میں جلد عام چناؤ کرائے جا سکتے ہیں۔ ایسے میں عمران خان کے پناہ پردھان منتری بننے کی سمبھاونا بڑھ جائے گی۔ ویسے پنجاب کی اس وجے کے بعد وہاں پر ستا پریورتن بھی اسپشٹ روپ میں دکھائی دے رہا ہے۔ वर्तमान समय में पंजाब के मुख्यमंत्री हमजा शहबाज शरीफ हैं, अब उनके त्यागपत्र की मांग की जा सकती है क्योंकि कानूनी हिसाब से अब वे बहुमत खो चुके हैं। राजनीतिक टीकाकार ये कहते हैं कि पूर्व प्रधानमंत्री इमरान खान अब वर्तमान प्रधानमंत्री शहबाज शरीफ को जल्द चुनाव कराने के लिए बाध्य भी कर सकते हैं। ऐसा भी हो सकता है कि सरकार अगर जल्द चुनाव कराने की उनकी मांग को नहीं मानती है तो वे पंजाब और खैबर पख्तूनख्वा की विधानसभाओं को भंग कर सकते हैं। इमरान खान के इस काम से शहबाज सरकार देश में चुनाव कराने को बाध्य हो जाएगी।
और अब रुख करते हैं भारत का। भारत में बढ़ती महंगाई के खिलाफ विपक्षी दलों ने प्रदर्शन किया है और संसद में महंगाई पर चर्चा की मांग की है। ब्यौरा दे रहे हैं दिल्ली से शमशाद काजमी।
भारत में बढ़ती हुई महंगाई के बीच खाद्य पदार्थों और दूसरी आवश्यक वस्तुओं को वस्तु एवं सेवा कर यानी GST के दायरे में लाए जाने के विरुद्ध विपक्ष के कई सांसदों ने, जिनका संबंध राज्यसभा और लोकसभा से है, आज संसद परिसर में महात्मा गांधी की प्रतिमा के सामने विरोध प्रदर्शन किया और रोजमर्रा की वस्तुओं पर से GST हटाने और रसोई गैस के बढ़े हुए मूल्य वापस लिए जाने की मांग की। विपक्ष के सांसदों ने कहा कि वे बढ़ती हुई महंगाई और GST पर संसद में तत्काल चर्चा कराने की मांग कर रहे हैं, लेकिन सरकार इसकी अनुमति नहीं दे रही है। कांग्रेस के वरिष्ठ नेता शक्ति सिंह गोहिल ने कहा कि हम महंगाई पर सदन में चर्चा चाहते हैं, लेकिन सरकार चर्चा की अनुमति नहीं दे रही है। संसद के मॉनसून सत्र के दौरान आज दूसरे दिन संसद के दोनों सदनों में महंगाई और GST के मुद्दे को लेकर विपक्षी दलों ने सरकार को आड़े हाथों लिया और सदन में चर्चा कराने की मांग की। हंगामे के कारण दोनों सदनों की कार्यवाही नहीं चल सकी। उधर पहले से पैक और लेबल किए हुए खाद्य पदार्थों जैसे दूध, दही, पनीर, आटा, चावल और मांस मछली सहित दूसरे घरेलू पदार्थों पर 5% का GST लगाए जाने से आम जनता और व्यापारियों पर महंगाई का बोझ बढ़ जाएगा। GST काउंसिल की बैठक में रोजमर्रा की इन आवश्यक वस्तुओं पर 5% GST लगाने का फैसला किया गया है। ऐसी खुली और गैर ब्रांडेड वस्तुओं को अब भी GST से बाहर रखा गया है, लेकिन GST लागू होने का प्रभाव पूरे बाजार को प्रभावित करता है, जहां महंगाई पहले ही आसमान छू रही है। ICU को छोड़कर निजी अस्पतालों की सेवाओं पर भी GST लागू किया गया है, जिससे निजी अस्पतालों में उपचार कराना आम लोगों के लिए और कठिन हो जाएगा। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अब प्रस्तुत है कार्यक्रम जैविक युद्ध का खतरा।
जैविक युद्ध का खतरा।
दोस्तों, कार्यक्रम जैविक युद्ध का खतरा के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादिया और गायम रिजवी का सलाम स्वीकार कीजिए।
आज की दुनिया पर अगर नजर दौड़ाई जाए तो वो अनगिनत खतरों से जूझती हुई दिखाई देती है। देशों के सुरक्षा के लिए ये खतरे बड़ी गंभीर स्थिति पैदा कर रहे हैं। इसी बीच जैविक हथियारों का खतरा भी बड़ा गंभीर मुद्दा है, जो आतंकवाद और केमिकल हथियारों के खतरों से कहीं ज्यादा है। जैविक आतंकवाद में दुश्मन ऐसी विध्वंसकारी कार्रवाइयां करता है जो पूरी तरह खुफिया होती हैं, इसलिए उन पर अंकुश लगाना काफी कठिन काम है। इस खतरे का पता लगाने के उपाय भी बड़े कठिन और जटिल हैं। जैविक आतंकवाद से समाज की सुरक्षा और स्वास्थ्य दोनों ही खतरे में पड़ जाते हैं, इसीलिए ये हथियार मानवाधिकारों का खुला हुआ हनन है। इस कार्यक्रम में हम इन्हीं बिंदुओं की समीक्षा करेंगे कि जैविक हथियारों की वजह से सार्वजनिक स्वास्थ्य के लिए क्या खतरे हैं, इस बारे में अंतर्राष्ट्रीय मानवाधिकारों का क्या रुख है और मानवता प्रेमी गतिविधियों तथा प्रयासों की इस बारे में क्या नीति है। इस कार्यक्रम में हमारी नज़र उन कन्वेंशनों और दस्तावेजों पर भी होगी जो जैविक खतरों और हथियारों की रोकथाम के लिए बनाए गए हैं।
दोस्तों, जब से संयुक्त राष्ट्र संघ और विश्व स्वास्थ्य संगठन जैसे अंतर्राष्ट्रीय संस्थानों की बुनियाद रखी गई है, तभी से ये बहस भी गर्म है कि जैविक हथियारों के इस्तेमाल और उन पर किए जाने वाले प्रयोग और इससे मानव स्वास्थ्य पर पड़ने वाले विनाशकारी प्रभावों के बारे में जरूर ठोस फैसले किए जाएं और इनकी रोकथाम के लिए प्रभावी रूप से कदम उठाए जाएं। विश्व स्वास्थ्य संगठन WHO की बात की जाए तो इसकी स्थापना इसलिए की गई है कि सार्वजनिक स्वास्थ्य और हेल्थ केयर को सुनिश्चित किया जाए, जबकि स्वास्थ्य के लिए विनाशकारी साबित होने वाले जैविक हथियारों पर रोक लगाई जाए। वर्ष 1945 में पास होने वाले संयुक्त राष्ट्र संघ के घोषणा पत्र के आर्टिकल 55 के नवे अनुच्छेद में लिखा गया है कि सार्वजनिक स्वास्थ्य से जुड़ी समस्याओं के समाधान के लिए प्रभावी उपाय खोजना और इन उपायों को लोगों तक पहुंचाना सारी सरकारों की जिम्मेदारी है। यानी दुनिया में अगर स्वास्थ्य को लेकर कोई संकट खड़ा होता है तो ये सारी सरकारों की जिम्मेदारी है कि संकट से निपटने के लिए प्रयास करें और सरकारें प्रभावी उपायों से एक दूसरे से अवगत कराए। यही नहीं, इस प्रकार की समस्याओं की रोकथाम में एक दूसरे की मदद भी करें।
वर्ष 1966 में पारित होने वाले आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकार दस्तावेज में भी सार्वजनिक स्वास्थ्य से जुड़े फैसलों को चिन्हित किया गया और सार्वजनिक स्वास्थ्य के विशेष के महत्व को भी बताया गया। इस दस्तावेज में कहा गया है कि सरकारों की जिम्मेदारी बनती है कि बच्चों के अच्छे स्वास्थ्य, उनकी देखभाल, पर्यावरण को बेहतर बनाने, औद्योगिक स्वास्थ्य और संक्रामक बीमारियों की रोकथाम तथा इलाज को सुनिश्चित किया जाना चाहिए। जनेवा के चारों कन्वेंशनों, इसी तरह अंतर्राष्ट्रीय नागरिक व राजनैतिक दस्तावेजों को अगर देखा जाए तो इनमें भी सार्वजनिक स्वास्थ्य के महत्व पर जोर दिया गया है और जैविक हथियारों सहित सारे विनाशकारी हथियारों के इस्तेमाल पर रोक लगाई गई है। अंतर्राष्ट्रीय समझौतों में मानव स्वास्थ्य के लिए नुकसानदेह हर प्रकार की गतिविधियों को सख्ती के साथ रोका गया है। अंतर्राष्ट्रीय संस्थाओं की ये कोशिश रही है कि मानव स्वास्थ्य के लिए खतरा पैदा करने वाले हर प्रकार के कार्यक्रमों और गतिविधियों पर अंकुश लगा दिया जाए। इन गतिविधियों को सीमित करना और रोकना एक महत्वपूर्ण जिम्मेदारी के रूप में पेश किया गया है।
पूरे मानव समाज के सामने गंभीर चुनौतियां खड़ी कर देने वाले मुद्दों में से एक जैविक हथियार है। इस समस्या के अलग अलग पहलुओं की समीक्षा पर आधारित है कार्यक्रम जैविक युद्ध का खतरा। हर हफ्ते मंगलवार को
वर्ष 1925 में ही जेनेवा प्रोटोकॉल में साफ साफ कह दिया गया है कि जैविक हथियारों का हरगिज इस्तेमाल नहीं किया जाना चाहिए, लेकिन अगर जैविक हथियारों की रोकथाम के लिए प्रभावी योजनाओं, दस्तावेजों और कदमों की बात की जाए तो 1972 में बायोलॉजिकल वेपन्स कन्वेंशन BWC इस संदर्भ में बहुत महत्वपूर्ण है, जिसमें कई देश शामिल हुए थे। ये जैविक हथियारों की रोकथाम की दिशा में विश्व समुदाय की ओर से उठाया गया एक प्रभावी कदम कहा जा सकता है। इस कन्वेंशन के पहले आर्टिकल में सारे देशों को बाध्य किया गया है कि वे जैविक हथियारों के निर्माण, इस्तेमाल और व्यापार को किसी भी स्थिति में अंजाम न दें, किसी भी तरह की परिस्थितियां हों वे खुद को इन हथियारों से दूर रखें।
इस कन्वेंशन को लागू करने की सबसे महत्वपूर्ण व्यवस्था केमिकल हथियार निषेध संस्था है। इस कन्वेंशन को वर्ष 2013 तक दुनिया के 190 देशों ने मान्यता दे दी थी, मगर इस बीच कुछ ऐसे देश हैं जिन्होंने इस कन्वेंशन को स्वीकार नहीं किया है। अंगोला, बर्मा, मिस्र, दक्षिणी सूडान और उत्तरी कोरिया वे देश हैं जिन्होंने इस कन्वेंशन को स्वीकार नहीं किया है, जबकि इस बीच ज़ायोनी शासन भी एक गैर कानूनी शासन के रूप में अब तक इस कन्वेंशन से दूर है। हालांकि ये बेहद खतरनाक शासन है और आए दिन पश्चिमी एशिया के इलाके में नए संकट खड़े करता रहता है, इसलिए क्षेत्रीय देशों की ओर से भी मांग उठती रही है कि इसराइल पर अंकुश लगाया जाए, जिसने अपनी विनाशकारी और विध्वंसकारी नीतियों से पूरे इलाके के हालात को खराब कर रखा है।
जैविक हथियारों से लड़ी जाने वाली जंगों में एक बड़ा बदलाव ये होता जाता था कि इससे पूरा पर्यावरण बदल जाता था और इकोसिस्टम तबाह होकर रह जाता था। इसलिए एक कन्वेंशन 1977 में पारित किया गया जिसका नाम एनवायरमेंटल मॉडिफिकेशन कन्वेंशन एनमोड रखा गया। एनमोड कन्वेंशन में साफ साफ लिखा गया है कि अगर किसी हथियार के इस्तेमाल से पर्यावरण बदल जाता है और प्राकृतिक चक्र प्रभावित होता है तो इस हथियार का इस्तेमाल पूरी तरह वर्जित है। एनमोड कन्वेंशन बनाने का मकसद ही ये था कि पर्यावरण की रक्षा की जाए और हथियारों के इस्तेमाल से पर्यावरण और इकोसिस्टम को पहुँचने वाले घातक नुकसान पर रोक लगाई जाए।
लीगल मामलों के एक्सपर्ट और शोधकर्ता अब्बास पूर हाशमी का कहना है कि पर्यावरण संबंधी परंपरा के उल्लंघन को अगर वो जान बूझ कर नज़रअंदाज करे तो अंतर्राष्ट्रीय पर्यावरण को नष्ट करना बताया जाएगा। अब इस परिभाषा की गहराई में जाएं तो सरकारों और संगठनों की जिम्मेदारियां स्पष्ट होती हैं कि इकोसिस्टम या पर्यावरण की रक्षा के लिए कितनी सतर्कता ज़रूरी है। हालांकि व्यवहारिक रूप में होता यह है कि सरकारें भी और संस्थाएं भी अनेक अवसरों पर अपनी जिम्मेदारियों से चूक जाती हैं। इतना ही नहीं, बहुत दफ़ा तो ये भी देखने में आता है कि सरकारें और संस्थाएं पर्यावरण के उसूलों को महत्व ही नहीं देना चाहती, जैसे उनकी सोच यह है कि पर्यावरण और उससे जुड़े नियम व कानून केवल औपचारिकता हैं जिसे नज़रअंदाज कर देने से बहुत ज़्यादा फर्क नहीं पड़ेगा।
जैविक हथियारों के इस्तेमाल की रोकथाम के लिए पहला जेनेवा प्रोटोकॉल वर्ष 1925 में बना। अलबत्ता ये भी महत्वपूर्ण बात है कि इसे 1928 में बाध्यकारी बनाया गया और देशों के लिए इसकी प्रतिबद्धता को ज़रूरी करार दिया गया। जेनेवा प्रोटोकॉल में बस इतना ही किया गया है कि जैविक हथियारों के इस्तेमाल को वर्जित घोषित किया गया और इन हथियारों का इस्तेमाल करने वाले को युद्ध अपराधी घोषित करने का प्रावधान किया गया। ये कन्वेंशन आज तक मौजूद है और सारे ही देशों पर जोर दिया गया है कि वे इस प्रोटोकॉल का पालन करें। ये कह सकते हैं कि जेनेवा प्रोटोकॉल एक अंतर्राष्ट्रीय समझौते का रूप धारण कर चुका है। अंतर्राष्ट्रीय कानूनों के दायरे में वर्ष 1975 में जैविक हथियारों पर रोक लगाए जाने वाला कन्वेंशन पारित किया गया, जबकि 1993 में रासायनिक हथियारों के इस्तेमाल पर रोक लगाने वाले कन्वेंशन से जैविक हथियार निषेध कन्वेंशन को भी बड़ी मजबूती मिली और जैविक हथियारों के खतरों को कम करने की दिशा में ठोस कदम उठाए गए।
अंतर्राष्ट्रीय मानवाधिकार कानूनों और नियमों की दृष्टि से भी जंगों में जैविक या रासायनिक हथियारों का इस्तेमाल युद्ध अपराध की श्रेणी में आता है। अगर कोई देश ये अपराध करता है तो संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद की स्वीकृति से उस देश पर हमला भी किया जा सकता है। यानी सुरक्षा परिषद मानवता प्रेमी उसूलों के तहत उस देश में सामरिक हस्तक्षेप कर सकती है। जैविक हथियारों के लिए अंतर्राष्ट्रीय स्तर पर बनाए जाने वाले कानून और कन्वेंशन प्रभावी तो रहे हैं, लेकिन जैसे जैसे तकनीक के क्षेत्र में विकास हो रहा है और नई नई तकनीकें विकसित हो रही हैं, जैविक और रासायनिक हथियारों के खतरे नए रूप में उभर कर सामने आ रहे हैं। इन खतरों की शक्ल ही बदलती जा रही है, इसलिए ज़रूरी है कि अंतर्राष्ट्रीय समझौतों और नियमों में भी इस बदलाव के मद्देनज़र परिवर्तन किए जाएँ।
इराक ने सद्दाम शासन के दौर में इस्लामी गणतंत्र ईरान के खिलाफ जैविक और रासायनिक हथियारों का इस्तेमाल किया। इससे साबित हो गया कि जैविक और रासायनिक हथियारों के इस्तेमाल पर रोक लगाने के लिए अंतर्राष्ट्रीय समझौते और व्यवस्थाएं पूरी तरह कामयाब नहीं हैं। इराक की सद्दाम सरकार ने ईरान के खिलाफ अपने 8 वर्षीय जंग में अंतर्राष्ट्रीय नियमों और कानूनों का हनन करते हुए कई बार रासायनिक हथियारों से हमले किए, इन्हें बनाया, इनका भंडारण किया और बड़ी बेरहमी से इन हथियारों का इस्तेमाल किया। इस त्रासदी का सबसे दुखद पहलू तो यह है कि इस पर विश्व समुदाय ने खामोशी अख्तियार कर ली और इस संदर्भ में टाल मटोल की नीति पर काम किया। इसलिए अब विश्व समुदाय से ये अपेक्षा है कि रासायनिक हथियारों और जैविक हथियारों से जुड़े कन्वेंशनों और कानूनों को लागू करवाने के लिए व्यावहारिक व्यवस्थाओं का इंतजाम करें।
श्रोताओं, हमने बताया कि अंतर्राष्ट्रीय कानूनों में जैविक और रासायनिक हथियारों के निर्माण, भंडारण और इस्तेमाल को सख्ती के साथ रोका गया है। इन हथियारों का इस्तेमाल बहुत बड़ा अपराध है। इन हथियारों के निर्माण या इस्तेमाल का आदेश देने वालों के खिलाफ अंतर्राष्ट्रीय अपराध न्यायालय में मुकदमा चलाए जाने का भी प्रावधान किया गया है। इस आधार पर होना तो ये चाहिए कि कोई भी देश और संस्था इन हथियारों के निर्माण, भंडारण और इस्तेमाल की हिम्मत न करने पाए, मगर इसके लिए ज़रूरी है कि विश्व समुदाय के स्तर पर इन नियमों को कड़ाई से लागू करवाया जाए और किसी भी हालत में इन नियमों के हनन की अनुमति किसी को भी ना दी जाए। अगर कोई भी इन नियमों का हनन करता है तो उसे सजा ज़रूर दी जाए।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अब आपकी सेवा में प्रस्तुत है कार्यक्रम कुरानी किस्से।
कुरानी किस्से। दोस्तों, साप्ताहिक कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है। कायम रिजवी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम आपको बताएंगे कि पवित्र कुरान के सूरह मरियम की 64वीं आयत कब नाजिल हुई थी। दोस्तों, पवित्र नगर मक्का में काफिर और मुशरिक हमेशा पैगंबर इस्लाम की कोई न कोई कमज़ोरी पकड़ने की चेष्टा में रहते थे ताकि इसे बहाना बनाकर वे पैगंबर इस्लाम पर टीका टिप्पणी कर सके। پرنتو پیغمبر اسلام کے اندر کسی بھی پرکار کی کوئی کمی نہیں تھی اور وہ ہر پرکار کی کمی سے پوتر تھے۔ اسی لیے کافر اور مشرک کبھی بھی اپنے اس لکش میں کامیاب نہیں ہو سکے۔ انت میں کئی کافر جمع ہوئے اور ایک دوسرے سے وچار ومرش اور چنتن منن کے بعد وہ اس نتیجے پر پہنچے کہ ایسا آدمی ڈھونڈا جائے جو آستھا سمبندھی معاملے میں دکش ہو۔ وہ پیغمبر اسلام سے سخت اور جٹل سوال کر کے ان کی جانکاری پر ہی پرشن چنہ لگا دے تاکہ لوگوں میں جو ان کا مہتو ہے اسے کم کیا جا سکے، اور پیغمبر اسلام ایشوری دھرم کا جو پرچار ایوم پرسار کر رہے ہیں اسے آگھات پہنچایا جا سکے۔ جو یہودی حجاز میں رہتے تھے ان کے پاس آسمانی کتاب تورات تھی۔ گیان کی دشٹی سے وہ شیتر کے دوسرے لوگوں سے شریشٹ تھے۔ اس آدھار پر پوتر نگر مکہ میں کافروں اور مشرکوں نے کچھ ویکتیوں پر آدھارت ایک پرتنیدھی منڈل مدینے بھیجا تاکہ پیغمبر اسلام سے مقابلے کے لیے یہودی ودوانوں سے مدد لی جائے۔ کچھ روایتوں میں ملتا ہے کہ کافروں نے جو پرتنیدھی منڈل مدینہ بھیجا تھا اس میں کیول دو ویکتی تھے، جبکہ کچھ روایتوں میں یہ ہے کہ دو ویکتی کیول اس پرتنیدھی منڈل کے مکھیا تھے۔ ان دو ویکتیوں میں سے ایک کا نام نظر بن حارث تھا اور وہ پیغمبر اسلام کا خالہ زاد بھائی یعنی موسیرا بھائی اور اسلام کا کٹر دشمن تھا۔ دوسرے ویکتی کا نام عقبہ بن ابی معید تھا، وہ پیغمبر اسلام کا پڑوسی اور اسلام دھرم کا گھور دشمن تھا۔ ان دونوں نے یہودیوں سے کہا کہ ہمارے بیچ سے ایک آدمی پیدا ہو گیا ہے اور وہ سوئم کو ایشوریہ دوت کہتا ہے، ہمارے بیچ اس نے پھوٹ ڈال دی ہے، اس نے ہمارے جوانوں اور غلاموں کو ہم سے لے لیا ہے، آپ لوگوں کے پاس آسمانی کتاب ہے، آپ لوگ کچھ جٹل اور کٹھن سوال بنائیے اور انہی سوالوں کو ہم اس آدمی سے پوچھتے ہیں اور دیکھیں کہ وہ جواب دے پاتا ہے یا نہیں۔ یہ یہودی حجاز کے اتر وشیش کر مدینے میں رہا کرتے تھے، وہ اس شیتر میں پلائن کر کے اس لیے آئے تھے تاکہ اپنے ودوانوں کی اس بھوشیہ واڑی کو نکٹ سے دیکھ سکے جس میں کہا گیا تھا کہ انتم ایشوریہ دوت پوت نگر مکہ میں پیدا ہوگا اور وہ وہیں سے پرکٹ ہوگا۔ یہودیوں نے کافروں اور مشرکوں کو تین سوال سکھا دیے اور کہا کہ انہی تینوں سوالوں کو تم پوچھنا۔ پہلا سوال یہ تھا کہ روح و آتما کی واستوکتا کیا ہے۔ دوسرا سوال یہ تھا کہ پورب اور پشچم کو اپنے ادھین کس نے کیا تھا، جبکہ تیسرا سوال یہ تھا کہ پچھلے زمانے میں جو جوان اپنے ایمان سرکشت رکھنے کے لیے لاپتہ ہو گئے تھے وہ کون لوگ تھے، ان کی سنکھیا کتنی تھی اور ان کا کیا ہوا۔ البتہ یہودیوں نے ان سوالوں کے جواب بھی کافروں کو پہلے سے بتا دیے تھے۔ ان سے کہا تھا کہ اگر اس آدمی نے صحیح جواب دے دیا تو سمجھ لینا کہ اسے ایشوریہ دھرموں کی جانکاری ہے، اور اگر صحیح جواب نہ دے تو سمجھ لینا کہ وہ جھوٹ سے ادھک اور کچھ بھی نہیں ہے۔ کافروں کو جب تین سوال اور ان کے جواب بھی مل گئے تو وہ ترنت پوتر نگر مکہ واپس آ گئے اور قریش قبیلے کے سدسیوں کی اپستھتی میں پیغمبر اسلام کا آہوان مناظرہ کے لیے انہوں نے کیا۔ کافروں نے پیغمبر اسلام سے تینوں سوال پوچھے۔ پیغمبر اسلام نے فوراً جواب دینے کے بجائے بات کو کل پر ٹال دیا۔ جب کل پر بات ٹل گئی تو انشاءاللہ نہیں کہا، کافر اگلے دن آئے۔ اس وقت بھی پیغمبر اسلام نے کہا کہ کل آنا۔ پیغمبر اسلام اس پرتیکشا میں تھے کہ ان سوالوں کا جواب فرشتہ لے آئے، کنتو حضرت جبرائیل نازل نہیں ہوئے۔ جب کافروں نے دیکھا کہ پیغمبر جواب نہیں دے رہے ہیں اور کل پر ٹال رہے ہیں تو ان سب نے پیغمبر اسلام کو جھوٹا کہا اور افسر وادیوں نے ان کے سمبندھ میں اشوبھنیے باتیں کہنا شروع کر دیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے کوئی جلدی نہیں کی، کیونکہ وہ اس بات کو جانتے تھے کہ اس کام کی دیری میں کوئی راز پوشیدہ ہے، اور انہیں پورا وشواس تھا کہ جبرائیل پرشنوں کے جواب لے کر ضرور آئیں گے۔ جن کے ایمان کمزور تھے اور پیغمبر اسلام کے ایشوری دوت ہونے میں جن کو سندیہ تھا وہ کافروں سے جا ملے۔ پوتر قرآن دو طریقوں سے نازل ہوا ہے۔
ایک بار سموچا قرآن ایک ہی سمے میں نازل ہوا اور ایک بار تھوڑا تھوڑا کر کے نازل ہوا۔ دوسرے شبدوں میں سموچے قرآن کا گیان پیغمبر اسلام کو تھا، پرنتو جب مہان ایشور کی اچھا نہیں ہوتی تھی، پیغمبر اسلام اپنی مرضی سے کچھ بھی نہیں بولتے تھے۔ کچھ روایتوں میں ملتا ہے کہ 15 دنوں تک، جبکہ کچھ میں ملتا ہے کہ 40 دنوں تک کوئی آیت نازل نہیں ہوئی، اور اس کے بعد حضرت جبرائیل نازل ہوئے۔ پیغمبر اسلام نے حضرت جبرائیل سے کہا کہ میرے بھائی کیوں دیر کر دی، میں بڑی ویاکلتا سے تمہاری پرتیکشا کر رہا تھا، جانتے ہو کہ یہ انتظار میرے لیے کتنا سخت تھا۔ اس پر حضرت جبرائیل نے کہا کہ میں بھی آپ سے ملاقات کے لیے ویاکل تھا، پرنتو میں سندیش پہنچانے والا ہوں اور اپنے دائتوں کا نرواہ کر رہا ہوں، سندیش کو لانے کے لیے میرے پاس کچھ نہیں تھا۔ یہ وہ سمے تھا تب مہانیشور نے پوتر قرآن کے سورہ مریم کی 64ویں آیت نازل کی۔ اس آیت کا انواد اس پرکار ہے کہ ہم ایشوری فرشتے ہیں اور آپ کے پالنہار کے آدیش کے بنا ہم زمین پر نہیں اترتے ہیں، ہمارے آگے اور پیچھے جو کچھ بھی ہے سب اسی کا ہے، اور آپ کا پالنہار کدا بھولنے والا نہیں ہے۔ جب حضرت جبرائیل نازل ہوئے تو انہوں نے روح و آتما کے بارے میں پوتر قرآن کی یہ آیت پڑھی، جس میں مہان و سرو سمرتھ ایشور کہتا ہے کہ پیغمبر روح کے بارے میں آپ سے سوال کرتے ہیں، تو ان سے یہ کہہ دیجئے کہ روح ہمارے پالنہار کا ایک امر ہے اور تمہیں تھوڑے سے گیان کے علاوہ کچھ بھی نہیں دیا گیا ہے۔ یہ وہ سوال تھا جسے بنی اسرائیل نے اپنے پیغمبروں سے کیا تھا۔ روچک بات یہ ہے کہ آج دنیا بہت پرگتی کر چکی ہے، پرنتو اتنی پرگتی کے باوجود آج بھی انسان اس بات کو نہیں سمجھ سکا ہے کہ روح کی واستوکتا ہے کیا، اس کا شریر سے کس پرکار سے سمبندھ ہے۔ اس کے بعد پوری دنیا کا بھرمڑ کرنے والے ویکتی کی کہانی کی اور سنکیت کرتا ہے، اور یہ بات اتہاس کی پہیلی بنی ہوئی ہے۔ مہان ایشور کہتا ہے کہ آپ سے ذوالقرنین کے بارے میں پوچھتے ہیں، ہے پیغمبر آپ ان سے کہہ دیجئے کہ وہ ایسا ویکتی تھا جسے مہان ایشور نے ایسی شکتی پردان کی تھی جس کی وجہ سے اس نے پورب اور پشچم کو اپنے ادھیکار میں کر رکھا تھا، اسی بیچ اس کی ملاقات یاجوج و ماجوج نام کی قوم سے ہو جاتی ہے۔ یاجوج و ماجوج ایسی قوم تھی جو دوسری قوموں پر حملہ کرتی تھی۔ میں نے ذوالقرنین سے لوہے اور سیسے کا ایک باندھ بنانے کے لیے کہا۔ تیسرے سوال کے جواب میں حضرت جبرائیل نے پوتر قرآن کی یہ آیت پڑھی جس کا انواد اس پرکار ہے، ہے پیغمبر کیا آپ نے یہ سوچا ہے کہ اصحاب کہف اور رقیم کا پرنام ہماری شکتی کی نشانیوں میں سے ہے؟ آسمان اور زمین کی رچنا اس سے بھی عجیب وچتر اور آشچرجنک ہے، اور آپ یہ سوچتے ہیں کہ اگر اصحاب کہف کی داستان انہیں بتا دیں گے تو وہ ایمان لائیں گے؟ اس کے بعد اصحاب کہف کی کہانی اس پرکار بیان کی، وہ کچھ ستیہ پریمی جوان تھے جو ایشور پر ایمان لائے تھے، ایشور نے بھی ان کے مارگ درشن کو ادھک کر دیا تھا، جو نور و پرکاش انہیں دیا تھا اس سے ان کے راستے کو پرکاشت کر دیا، ان کے دلوں کو ایمان سے بھر دیا تھا۔ اس کا نتیجہ یہ ہوا کہ وہ ایشور کے علاوہ کسی سے نہیں ڈرتے تھے، جو صحیح تھا اسے ان لوگوں نے کسی کے بھے کے بنا انجام دیا۔ ایکیشورواد کے اپنے دھرم پر باقی رہنے کے لیے انہوں نے سب سے الگ ہونے کا فیصلہ کر لیا تھا، انہوں نے گفا میں شرن لی تھی۔ اس وقت انہوں نے کہا تھا کہ پالنہار اپنی اور سے ہم پر رحمت نازل کر ہماری مکتی کا مارگ پرشست کر۔ ایشور نے ان کی پرارتھنا سویکار کر لی اور کئی سال تک وہ لوگ سوتے رہے۔ دوستوں، یہاں ہم بہت ہی سنکھیپ میں اصحاب کہف کی سچی کہانی کی اور سنکیت کرنا چاہتے ہیں۔ اس سمے جسے ترکی دیش کے روپ میں جانا جاتا ہے، وہاں پر اتی پراچین کال میں افسوس شہر میں دقیانوس شاسن کے کال میں مورتی پوجا کا چلن تھا، پرنتو جہاں پورے نگر اور آس پاس کے لوگ مورتی پوجا کرتے تھے، وہیں چپکے چپکے کچھ لوگ مہانیشور کی اپاسنا بھی کیا کرتے تھے۔ اس سمے کے کافر اور انیکیشوروادی سماج میں 7 جوان تھے جو ایک ایشور کی اپاسنا کرتے تھے، اس کے علاوہ وہ کسی کی بھی عبادت نہیں کرتے تھے، پرنتو کافر انہیں بت کی پوجا کرنے کے لیے بادھ کیا کرتے تھے، پرنتو مہانیشور نے ان جوانوں کے دلوں کو ایمان کے پریم سے اوت پروت کر دیا تھا اور وہ کسی بھی قیمت پر نرجیو مورتیوں کی عبادت کے لیے تیار نہیں تھے۔ جو لوگ سمے کی اتیاچاری سرکار اور سماج کے لوگوں کی بات نہیں مانتے تھے، ان کی بڑی ہی نردیتا سے ہتیا کر دی جاتی تھی۔ یہی نہیں، جن لوگوں کی ہتیا کی جاتی تھی، سب سے پہلے لوگوں کو اکٹھا کیا جاتا تھا، اس کے بعد ان کی ہتیا کی جاتی تھی تاکہ دوسرے لوگوں کو اس بات کا پاٹھ دیا جا سکے کہ جو بھی مورتی پوجا سے منہ موڑے گا اس کا بھی انجام ویسا ہی ہوگا۔ مہانیشور کے استتو پر پکا وشواس ہونے کے کارن 7 جوانوں نے اپنا سب کچھ چھوڑ دیا اور مہانیشور کے پریم میں وہ سب گفا میں چلے گئے، جہاں وہ 300 سالوں تک سوتے رہے اور کوئی بھی گفا کے اندر نہ جا سکا۔ روچک بات یہ ہے کہ جب وہ نیند سے اٹھے تو انہوں نے سوچا کہ آج کچھ زیادہ سو گئے ہیں۔ ان میں سے ایک جب بھوجن کی تلاش میں نگر میں گیا، تب اس نے نگر کا پورا درشیہ ہی بدلا دیکھا تو اسے بہت ہی آشچر ہوا۔ وہ سوچنے لگا کہ شاید ہم سوپن دیکھ رہے ہیں۔ جب اسے گرفتار کر کے سمے کے شاسک کے دربار میں لے جایا گیا تو اس نے ساری آپ بیتی سنائی، اور سب کچھ سننے اور سمجھنے کے بعد پورے نگر کے لوگ گفا تک گئے اور اس کے شیش ساتھیوں کو بھی نکٹ سے دیکھا۔ یہ گھٹنا جہاں بہت سے لوگوں کے ایمان میں وردھی کا کارن بنی، وہیں کچھ کافر ہو گئے، اور نہ ہی کیول کافر رہے بلکہ اس گھٹنا کا وہ مذاق بھی اڑانے لگے۔ سارانش یہ ہے کہ جسے ایمان لانا ہوتا ہے وہ تھوڑا سا مارگ درشن اور تھوڑی سی واسوکتا کا گیان ہونے پر بھی مہانیشور پر ایمان لے آتا ہے، پرنتو جو ہٹ دھرمی ہوتا ہے وہ کبھی بھی ایمان نہیں لاتا۔ دوستو، آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، آپ سے انومتی چاہتے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، ہمارا پرسارن آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے تھے۔ اپنے وچار ہمیں ضرور بھیجیے۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-9035065492۔ اسی کے ساتھ اگلی ملاقات تک ہمیں انومتی دیجیے۔ خدا حافظ۔